यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाई। सार्वजनिक जमीन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन शुरू। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु। र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र बनेका संरचना आजदेखि हटाउन शुरू गरेको छ। खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई सार्वजनिक जमीन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि पूर्व सूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा 3 ठाउँबाट खोलाघर खाली गर्ने कार्य शुरू गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन्। फिर्के खोला नै मिचेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरेको पाइएको महानगरले जनाएको छ। त्यसै गरी खोलामाथि 10 अस्थायी र 18 स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन्। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासका नदी किनारमा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने कामपाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुशीदेखि खाडीपाखासम्मको स्थानमा भने सावधानी अपनाउनु पर्नेछ। वर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि कामपाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भएको छ। हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षणपछि मन्त्री यादवले सरकारले हेटौँडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको र छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउँछ भन्नुभयो। कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफल समेत गर्नुभएको छ। उद्योग निरीक्षण पश्चात आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ। स्वीकृत कार्यतालिका अनुसार यही जेठ 15 गतेसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। यस्तै यही जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन तथा जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गरिसक्नुपर्नेछ। यस्तै जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने, आगामी असार 5 गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले जानकारी दिनुभयो। रासोपाले आगामी असार 7, 8 र 9 गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। तराईका धेरै जसो जिल्लाहरूमा केही दिनदेखि बढ़ेको गर्मी तथा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ। अझै केही दिन तातो हावाका कारण गर्मी थप बढ़न सक्ने भएकाले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सकेसम्म घाममा घर बाहिर ननिस्कन जनस्वास्थ्यविदहरूको सुझाव छ। संवाददाता सरिता खनालको रिपोर्ट।
तराईका जिल्लाहरूमा केही दिनदेखि बढ़ेको अत्यधिक गर्मी तथा तातो हावाको लहर अझै केही दिन जारी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै जसो जिल्लाहरूमा अधिकतम तापक्रम 28 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियस र त्योभन्दा पनि बढ़ी रहने सम्भावना रहेको र यो क्रम अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिनुभयो।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानहरूमा चाहिँ अधिकतम तापक्रम 28 डिग्री सेल्सियस वास्तु भन्दा पनि बढी रहने सम्भावना देखिन्छ भने थोरै स्थानहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा पनि बढी हुने देखिन्छ। विशेष गरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँकी र दाङ क्षेत्रहरूमा तातो लहर देखिने र बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तुका जिल्लाहरूमा चाहिँ तातो दिन रहने देखिन्छ। यो चाहिँ करिब अबको 3 दिनसम्म पनि यस्तै रहने देखिन्छ।
पछिल्लो समय बढेको गर्मीका कारण दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर उच्च सतर्कता अपनाउनु पर्ने जिल्लाको सूची रहेका छन् भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा तथा सुर्खेत लगायतका जिल्लालाई मौसमको अवस्थाबारे अध्यावधिक रहनुपर्ने अथवा सचेत रहनुपर्ने सूचीमा राखिएको छ। पछिल्ला दिनहरूमा पश्चिम तराईका धेरै जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको र लगातार बढ़दो गर्मीका कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम बढ़ेको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा निकायलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महत।
अलिक बढी नै गर्मी हुने, बढी नै हिटवेभको सम्भावना भएका जिल्लाहरू भनेर चाहिँ बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र डोटीलाई 6 जिल्लाहरूलाई लिएको छ भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडी 11 जिल्लाहरू अलर्टमा बस्नुपर्ने, अलि ध्यान दिनुपर्ने जिल्लाहरू छन्। हामीले भएसम्म घाम भएको दिउँसोको समयमा चाहिँ बाहिर हिँडडुल गर्नु भएन, घरभित्र नै शीतलमा बस्नुपर्ने हुन्छ। केही गरी निस्कनै पर्यो भने पनि हामीले छाता ओढेर, पातलो कपडा लगाएर, आँखामा पनि ग्लासहरू लगाएर छोटो समयमा हिँड्न सक्नुहुन्छ र कपडा पनि फिटीको अलिक खुकुलो शीतल हुने खालका कपडाहरू लाउनु पर्यो।
अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढ़ी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन जनस्वास्थ्यविदहरूले आग्रह गरेका छन्। गर्मीका कारण शरीरमा पानीको कमी हुन नदिन नियमित रूपमा तरल पदार्थ सेवन गर्नुका साथै सावधानी अपनाउन सुझाव दिनुहुन्छ जनस्वास्थ्यविद डाक्टर शेरबहादुर फुन।
गर्मी महिनामा आलस्य हुने, हाम्रो शरीरबाट आवश्यक पर्ने जुन लवणहरू छ प्रशस्त मात्रामा बाहिर निक्लिने भएको हुनाले शरीरमा एक प्रकारको डिहाइड्रेसन हुन्छ र त्यसले गर्दाखेरि मुटु, कलेजो, किडनीहरू भयो त्यसमा चाहिँ प्रभाव पार्ने हुने गर्छ। दीर्घ रोगी, ज्येष्ठ नागरिक, बालबालिकाहरू चाहिँ विशेष गरेर जुन बेलामा एकदम तापक्रम उच्च भएको हुन्छ त्यो बेलामा सकेसम्म घरबाट बाहिर ननिक्लिने र प्रशस्त मात्रामा चाहिँ पानी अथवा जीवन जल बनाएर खान सक्छौँ। यदि दीर्घ रोगी छ र यदि पहिलेदेखि औषधिहरू खाइराख्नु भएको छ भने त केही स्वास्थ्यमा समस्याहरू देख्यो भने तुरन्त आफ्नो चिकित्सकलाई भेटेर स्वास्थ्यसँग सम्बन्धित जानकारी चाहिँ लिनुपर्दछ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालका तराई क्षेत्रमा गर्मीको अवधि लामो तथा तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य, कृषि तथा दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताउनु भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आज आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सड़क, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ़ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो। नेपालको 3 दिने भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका इण्डो प्यासिफिक र समानता सम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताउनु भएको छ। नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजद्वारा आज काठमाडौँमा आयोजित नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा विषयक उच्चस्तरीय छलफलमा उहाँले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढ़ा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पूँजीका लागि लगानी गर्ने जानकारी दिनुभयो। शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तर सम्बन्धलाई जोड्नुपर्ने उहाँको भनाई थियो। बर्दियाको खाता क्षेत्रस्थित पत्थर बोजी गाउँको एउटै आँगनमा वर्षौंदेखि संयुक्त रूपमा बस्दै आएको 59 सदस्यीय थारू परिवार अहिले छुट्टिएर आफ्नो घर बनाउने तयारीमा छन्। 4 पुस्तासम्म एउटै घरमा बस्दै आएको परिवार माघीमा गरिएको निर्णय अनुसार छुट्टिएको भए पनि आत्मीयता अझ मजबूत हुने उनीहरू बताउँछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
थारू समुदायको अंशमण्डा गर्ने शैली आफैमा विशिष्ट छ। यहाँ केवल जमिन मात्र बाँडिँदैन, घरका इट्टा, काठ र भाँडाकुँडा समेत बराबरी गरिन्छ। बर्दियाको एउटै आँगनमा 59 जनाको एउटा विशाल परिवार वर्षौंदेखि सँगै बस्दै आएको थियो। काठ र खरबाट परम्परागत शैलीमा बनाइँदै गरेका घरहरू लहरै उभिँदैछन्। सामूहिक श्रमदान मार्फत सबैले एक अर्काको घर निर्माणमा सघाइरहेका छन्। 4 पुस्तादेखि संयुक्त रूपमा बस्दै आएको यो परिवार माघी पर्वमा गरिएको निर्णय अनुसार छुट्टिएको हो। तर यो अंशमण्डाले सम्बन्ध भने छुट्याउँदैन। परम्परा अर्थात सामूहिक श्रम प्रणालीले उनीहरूलाई अझै एक सूत्रमा बाँधेको घरमुली मंगल थारूले बताउनु भएको छ।
हामी 59 जनाको परिवार थियौँ। 3 जना बुवाको हामी 9 भाइ। 9 भाइमा फेरि हामी यो साल माघीबाट चौहटीमै अहिले 12 घर भएको छौँ।
संयुक्त परिवार हुँदा कामको आलो पालो हुने गरे पनि अहिले प्रत्येक घरले आफ्नो काम आफैले गर्नुपर्ने भएको छ। संगलमा हुँदा खाना पकाउने जिम्मेवारी पनि हेरफेर भइरहन्थ्यो। 1 जनाको 1.5 महिना खाना पकाउने पालो पर्ने गरेको जेठी बुहारी रामदुलारी चौधरीको भनाइरहेको छ।
सामूहिक रूपमै पकाइरहेको छौँ खाना चाहिँ। भोलि त मान्छे बढेछन्, घर बनाउन बोलाछन् बाहिरको मान्छेलाई।
पारिवारिक संरचना फेरिए पनि यो बस्तीको एउटा चुनौती भने फेरिएको छैन। त्यो हो जंगली हात्तीको त्रास। पत्थरबोजी क्षेत्र नेपाल र भारत जोड्ने खाता करिडोरमा पर्छ। हात्तीहरूको यो मुख्य हिँड्ने बाटो भएकाले यहाँ बासिन्दाले वर्षेनी धनजनको क्षति बेहोर्नु परिरहेको छ।
यो ठाउँमा इन्डियाबाट आउँदा पनि हात्तीले छुने,
वन्यजन्तुको यो जोखिम कम गर्न स्थानीय स्तरमा प्रयास नभएको होइन। खाता सामुदायिक वन समन्वय समितिले विद्युतीय भार र लघु बीमा जस्ता कार्यक्रम अघि सारेको छ। खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ,
मिनिमम 7,000 देखि लिएर 1,08,000
तर समस्या अझै गम्भीर छ। परम्परागत माटो, बाँस र खरका घरहरू हात्तीको आक्रमणमा सजिलै भत्किन्छन्। आर्थिक अवस्था कमजोर भए काले सबैले पक्की घर निर्माण गर्न सक्ने अवस्था छैन। संयुक्त परिवारबाट अलग भएर नयाँ जीवन शुरू गर्न लागेका मंगल थारूका सन्तानहरूका लागि अहिले सांस्कृतिक पहिचान जोगाउने कि सुरक्षाको चिन्ता गर्ने भन्ने दोहोरो चुनौती खड़ा भएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ। गुठीका अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारण सभाले श्रेष्ठलाई विशेष सम्मान गर्ने निर्णय गरेको हो। बैठकले गीत रचनातर्फ डाक्टर नवराज लम्साल र संगीत रचनातर्फ किरण कण्डेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सचिव दिनेश अधिकारीले बताउनुभयो। यस्तै गुठीले यस वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार सारिका घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कार र सम्मान गुठीका संस्थापिका तथा गीतकार स्वर्गीय रमुला देवी शाह छिन्नलताको जन्मदिन आगामी साउन 9 गते प्रदान गरिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको अशान्त दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु र 50 भन्दा बढ़ी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ। अधिकारीका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेका बेला विस्फोटक पदार्थ बोकेको एक सवारी साधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो। विस्फोटका कारण रेलका झ्यालहरू फुटेका र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। अर्का अधिकारीले एएफपीलाई बताए अनुसार उक्त रेलमा सवार सैनिकहरू आगामी मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो तर विकासको सूचकांकमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ। त्यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीय जनतालाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन् जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अमेरिका र इरान मध्यपूर्वमा फैलिएको र विश्व तेल बजारमा अवरोध पुर्याउने युद्धको अन्त्य गर्ने सम्झौताको नजिक पुगेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले विश्वले केही राम्रो समाचार प्राप्त गर्न सक्ने बताए लगतै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सम्झौता भएको घोषणा गर्नुभएको छ। ट्रम्पको घोषणा अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वाशिङटनसँग मेलमिलापको श्रृंखलाको सम्भावना रहेको तर यसको मतलब इरान र संयुक्त राज्य अमेरिकासँग महत्वपूर्ण मुद्दाहरूमा एक सम्झौतामा पुग्ने निश्चित भएको भन्ने अझै होइन। उहाँले सरकारी टेलिभिजनमा 30-60 दिनभित्र अन्तिम सम्झौता हुनुअघि इरानको सबैभन्दा पहिले समझदारी पत्र एक प्रकारको मस्यौदा तयार पार्ने मनसा रहेको बताउनुभयो। अमेरिकी राष्ट्रपति ट्रम्पसँग साउदी अरब संयुक्त अरब इमिरेट्स कतार इजिप्ट जोर्डन र बहराइनका नेताहरूका साथै टर्की र पाकिस्तानका प्रतिनिधिहरूले हिजो कुराकानी गरेका थिए। गत अप्रेलमा अमेरिका र इरानी प्रतिनिधि मण्डलबीच ऐतिहासिक साक्षात्कारमा मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले चाँडै नै अर्को चरणको वार्ता आयोजना गर्ने आशा गरेको बताउनु भएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग तथा वाणिज्य क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने गरी बजेट ल्याउन लागेको बताउनु भएको छ। वीरगंज स्थित एकीकृत जाँच चौकी आईसीपी तथा ड्राइपोर्टको आइतबार स्थलगत अवलोकन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उद्योग र वाणिज्य क्षेत्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरूसँगको सहकार्य र सहमतिमा सरकारले सम्बोधन गर्ने बताउनुभयो। उहाँले औद्योगिक क्षेत्रको समस्या र अवरोधलाई हटाउन मन्त्रालय लागि परेको बताउनुभयो। अवलोकनका क्रममा मन्त्री यादवले वीरगंज भन्सारको आयात निर्यात प्रणाली, भन्सार जाँच प्रक्रिया तथा पूर्वाधार व्यवस्थापनका विषयमा भन्सारका कर्मचारी तथा व्यवसायीहरूसँग छलफल तथा परामर्श समेत गर्नुभएको थियो। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले सरकारलाई निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनले एक वर्ष भन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी पेनल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढी परिणाम उत्खनन गरेको पाइएको उल्लेख गरेको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घना मिटर 25 तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले भनेको छ। तोकिएको समयमा रोयल्टी नबुझाएको खण्डमा 30% जरिवाना रकम तिर्नुपर्ने व्यवस्था रहेको छ। विभागका अनुसार तीनवटा कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,99,54,000 दाखिला गर्नुपर्ने रकम असुल गर्न समेत प्रतिवेदनले भनेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीहरूलाई अतिरिक्त समयमा काम लगाउन नपाउने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी मात्र काममा लगाउन निर्देशन गरेको हो। बैंक तथा वित्तीय संस्थाहरूले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने र कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाउने व्यवस्था निर्देशनमा गरेको छ। अपाङ्ग मैत्री बैंकिङ सेवालाई जोड़ दिँदै ज्येष्ठ नागरिक अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले निर्देशनमा भनेको छ। चीनको ग्वांगझाउमा नेपाललाई सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा सम्मान गरिएको छ। चीनको ग्वांगझाउमा यही मे 21-23 आयोजित ग्वांगझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, प्राकृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले 3 दिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल जीवनभरको अनुभव भन्ने नारासहित नेपालको सहभागिताको समन्वय गरेको थियो। मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लग्जरी पर्यटनका विविध सम्भावना बारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीहरूलाई जानकारी गराइएको थियो।
अब खेल समाचार रमेश टमट्टाबाट।
एसियाली खेलकुद एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेलाड़ी सूची अनुसार नियमित उपकप्तान अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई टोलीको कप्तान चयन गरिएको छ। टोलीका अन्य सदस्यमा नियमित कप्तान रोहित पौडेल सहित कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम, करण केसी, सोमपाल कामी र शाहब आलम छन्। एसियाली खेलकुद क्रिकेट छनौट प्रतियोगिता 31 मेदेखि सिंगापुरमा शुरू हुनेछ। भारतमा आयोजना हुने अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताका लागि नेपाल ए क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल शाहले पाएका छन्। 14 सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाड़ी समेटिएका छन्। नेपाल ए टीममा मयन यादव, तीर्थराज दास, देव खनाल, रशीद खान, बशीर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमार रहेका छन्। खेल तालिका अनुसार प्रतियोगिताको समूह चरणमा नेपाल ए ले भारतका 3 वटा प्रान्तीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल जेठ 16 गते केरलासँग खेल्नेछ। जेठ 17 गते दोस्रो खेल गोवा र जेठ 19 गते तेस्रो खेल ओडिशासँग खेल्दैछ। सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभा महिला भलिबल च्याम्पियनशीप नेपालले पहिलो जीत दर्ता गर्दै सेमी फाइनल नजिक पुगेको छ। समूह ए को खेलमा नेपालले शनिबार किर्गिस्तानलाई सोझो सेटमा जीत हासिल गर्यो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभरहलमा भएको खेलमा घरेलु टीमले 25-18, 25-20, 25-13 किर्गिस्तानलाई पराजित गरेको हो। तीनै सेटमा शानदार प्रदर्शन गर्ने सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन्। युवा शक्तिलाई खेलकुद मार्फत एकताबद्ध गर्दै सामाजिक सद्भाव, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित पोखरामा यही जेठ 13 गतेदेखि प्रथम फ्रेण्डशिप कप भलिबल 2083 आयोजना हुने भएको छ। फ्रेण्डशिप युवा एकता गण्डकी प्रदेशको आयोजनामा यही जेठ 17 गतेसम्म पोखरा 3 नदीपुर स्थित पोखरा प्रशिक्षण केन्द्रको खेल मैदानमा सो प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको त्यहाँबाट हाम्रा संवाददाता दीनानाथ बरालले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 13.3 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 15.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.7 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस, वर्षा 2.4 मिलिमिटर। दिपालको अधिकतम 38.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाई। सार्वजनिक जमीन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोलाघरभित्र बनेका संरचना हटाउन शुरू। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा। साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।